हिब्रू 7:25 पढ्दछौं। यसकारण उहाँद्वारा जो जो परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ, किनकि तिनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ। यहाँ लेखेको छ कि प्रभु येशु ख्रीष्टले परमेश्वर कहाँ उहाँद्वारा आउनेहरूलाई कतिको मुक्त गर्नुहुन्छ नि, पूर्ण रूपले गर्नुहुन्छ। भनेपछि उहाँले चाहिँ बचाउने काम पूर्ण रूपले गर्नुहुन्छ, केही मात्रामा होइन, केही समयको लागि मात्र उहाँले बचाउन सक्ने नभइकन उहाँले पूर्ण रूपले बचाइराख्न सक्नुहुन्छ, शुद्ध रूपले पुरै। यसबाट के बुझ्छौं, हाम्रो निम्ति प्रभु येशु ख्रीष्टले जुन कार्य क्रुसमा गरिदिनुभयो, मर्नुभयो र बौरी उठ्नुभयो, र उहाँले अहिले जे हाम्रो निम्ति गरिरहनु भएको छ स्वर्गमा पितासँग रहेर, उहाँले जस अन्तर्विन्ती गर्नुहुन्छ, त्यसद्वारा चाहिँ उहाँले हामीलाई पूर्ण रूपमा बचाउन सक्नुहुन्छ। त्यसैले हाम्रो मुक्ति चाहिँ पूर्ण छ, सिद्ध छ, हामीले आज्ञा मात्र मुक्ति पाएको हुँदैन, मुक्ति पाएको छ भने पूर्ण रूपमा। अनि सदाको लागि प्रभु येशु ख्रीष्ट विश्वासीहरूको लागि के गर्दै हुनुहुन्छ भने चाहिँ यो 25 पदमा यहाँ लेखेको छ, दोस्रो भागमा, तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ, किनकि तिनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ। त्यसैले कुनै व्यक्तिले मुक्ति पाउनको लागि उसले के विश्वास गर्नै पर्छ भने येशु ख्रीष्ट मरेकाहरूबाट बौरी उठ्छ र सधैँ जीवित हुनुहुन्छ, जिउनु हुनुभएको छ र उहाँ सधैँ जीवित हुनुभएकोले हामीलाई बचाउन सक्नुहुन्छ। अनि अहिले सधैँ जीवित रहेर उहाँले हाम्रो निम्ति के गरिरहनु भएको छ, अहिले पनि एउटा काम गरिरहनु भएको छ, यहाँ भनेको छ हाम्रो निम्ति अन्तर्विन्ती गरिदिनु, अन्तर्विन्ती भनेको अर्काको निम्ति विन्ती गरिदिनु, प्रार्थना गर्नु। येशु ख्रीष्ट अहिले पिताको दाहिने हातमा भएर उहाँको एक एक विश्वासीको लागि पितासँग विन्ती गरिदिनुहुन्छ। जब हामीले भूल गर्छौँ, जब हामी पाप गर्छौँ, गर्न पुग्छौँ, प्रभु येशु ख्रीष्टले हाम्रो निम्ति विन्ती गरिदिनुहुन्छ ताकि हामी नष्ट नहोस्। उहाँले हाम्रो लागि तिर्दिनु भएकोले, हाम्रो पापको मूल चुक्का गरिदिनु भएकोले हाम्रो निम्ति अन्तर्विन्ती गर्न सकिन्छ। तर एउटा विश्वास नगर्ने व्यक्तिको लागि सकिन्छ, जसले प्रभु येशुको बलिदानलाई स्वीकार नगरेको। अनि यहुदा 24 अध्यायमा पनि पढ्न पछाडिपट्टि यहुदाको पत्र 1 अध्याय मात्र भएको छोटो पत्र छ, यहुदाको 24 यहाँ हामी पढ्छौँ, अब उहाँलाई नै जसले तिमीहरूलाई लोट्नदेखि बचाउन र तिमीहरूलाई उहाँको महिमाका सामु अति आनन्द सहित दोष रहित खडा गराउन सक्नुहुन्छ। परमेश्वरले हामीलाई विश्वासीलाई केदेखि बचाउन सक्नुहुन्छ भने चाहिँ यो 24 पदमा केदेखि बचाउन सक्नुहुन्छ, अब उहाँलाई नै जसले तिमीहरूलाई केदेखि भने चाहिँ लोट्नदेखि बचाउन सक्नुहुन्छ र त्यति मात्र हो र होइन अझ र तिमीहरूलाई उहाँको महिमाको सामु अति आनन्दसित त्यो सहित खडा गराउन सक्नुहुन्छ। यो त भविष्यको कुरा गरेको, परमेश्वरकै सामु एउटा विश्वासीलाई एक दिन खडा गराइन्छ। अथवा हामीलाई यो जीवनमा संसारमा हुँदाखेरि चाहिँ उहाँमा भरोसा गर्दै हामी सिक्दैछौँ अनि हामीलाई चाहिँ लोट्नदेखि बचाउन सक्नुहुन्छ अनि हामीलाई एक दिन दोषरहित खडा पनि गराउनुहुन्छ परमेश्वरको सामु स्वर्गमा अति आनन्दसित भनेको छ। अनि दोस्रो तिमोथीमा पनि पढौँ, दोस्रो तिमोथी पावल प्रेरितले लेखेको पत्र, दोस्रो तिमोथी अनि एक अध्यायको १२औं पदमा परमेश्वरले मलाई सुरक्षित राख्न सक्नुहुन्छ भनेर विश्वस्त पावल लेखेको यो वचन हामी पढौं दोस्रो श्रीमती एकको बारेमा यही कारणले म पनि यी दुःखहरू भोग्छु तरै पनि म लजाएको छैन किनकि जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु र त्यस दिनसम्मका निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु त्यसको रखवाली गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ भनी मलाई निश्चयता छ विश्वासीलाई रखवाली गर्नलाई को सामर्थ्य परमेश्वर सामर्थ्य हुन्छ त्यसैले विश्वासीलाई रखवाली गरिराख्ने छ परमेश्वरको शक्तिले जुन कुरा पहिलो पच्चिस एकको पाँचमा हामी सुरुदेखि हेर्दैछौँ परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित राखिएका छ त्यसैले त्यस दिनसम्मका निम्ति हामीलाई सुरक्षित राखिराख्नुहुन्छ रखवाली गरिरहनुहुन्छ त्यस दिनसम्मका लागि भनेको कुन दिनसम्म जुन दिन हामी प्रभु कहाँ पुग्दैन त्यो दिन नआएसम्म पनि हामीलाई रक्षा गरिराख्नुहुन्छ अनि दोस्रो तिमीति चारमा पनि पल्ट दोस्रो तिमीति चारको छ पद अब पावल को मर्ने बेला नजिकै थियो उसलाई थाहा थियो अब मलाई चाँडै नै मृत्युदण्ड दिँदैछ पावलले कुनै खराबी गरेको थिएन तर सुसमाचारको कारण उसलाई चाहिँ अब मार्न लागेको थियो र थपदमा ल्याएको छ किनकि म अर्घ झैँ चढाइन लागेको छु एउटा बलि झैँ मारिन लागेको छु र मेरो विदाईको बेला आइपुगेको छ म मर्ने बेला आइपुगेको छ साथ मैले असल लडाईँ लडेको छु मैले मेरो दौड पूरा गरेको छु मैले विश्वासको रखवाली गरेको छु अनि आसपद अब उपरान्त मेरा लागि धार्मिकताको मुकुट राखिएको छ जो चाहिँ धार्मिक न्यायकर्ता प्रभुले यस दिन मलाई दिनुहुनेछ र मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ अब पावलको मृत्युको घडीमा उसले चाहिँ अब म मर्न लाग्यो अब म कहाँ पुग्छु होला मलाई थाहा छैन भनिरहेको थिएँ छैन उसले त भन्छ अब मैले मेरो दौड पूरा गरेको छु मेरो विदाईको बेला आइसक्यो अनि प्रभुले मलाई अब मुकुट दिनुहुनेछ भन्ने धार्मिकताको मुकुट मलाई दिनुहुनेछ मलाई मात्र होइन तर जो जोले प्रभुको आगमनलाई प्रेम गर्छ प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर्ने र उहाँको आगमनलाई प्रेम गर्नेलाई मुकुट दिनुहुनेछ त्यसैले यसमा के देख्छौँ पावल कतिको निश्चय रहेछ त उसको मुक्ति सुरक्षित छ उसको प्राण नष्ट हुने छैन मैले निश्चय नै अनन्त जीवन पाएको छु भन्ने कुरामा कतिको निश्चित रहेछ पुरै निश्चित त्यो तपाईँ पुरै निश्चित हुन्छ त्यो पूर्ण निश्चयता छ मैले मुक्ति यीशु ख्रीष्टमा पाएको छु यो गवाही हामीले यहाँ हेर अब त्यसैले हामीले यहाँ देख्छौँ कि हामीले अध्ययन गरेको कुराहरू कारणसँग भन्यो भने भेडाहरू विश्वासीहरूको सुरक्षाको जिम्मेवारी चाहिँ भेडाहरूको नभइकन गोठालाको प्रभु यीशु ख्रीष्टले नै रक्षा गर्न हाम्रा प्राणहरूको रक्षक हामी आफै होइन तर परमेश्वर हुनुहुन्छ यदि हामी आफैमाथि त्यो जिम्मा लिएको भए हामी कोही पनि आफैलाई बचाइ राख्न सक्दैन सबैजना तेल खाइसक्छ अनि यदि एउटा मुक्ति पाएको व्यक्ति हुन्छ र उसलाई चाहिँ प्रभुले चाहिँ सुरक्षित राखिरहन सक्नुहुन्न होइन परमेश्वरको शक्ति चाहिँ अलि नभ्याएर सुरक्षित राख्न सकेन भने मात्रै ऊ चाहिँ नष्ट हुन्छ उसले मुक्ति गुमाउँछ तर के परमेश्वरको शक्ति त्यस्तो छ होला त बचाइराख्नै नसक्ने तिमीहरू परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित राखिएका छ अनि परमेश्वरले हामीलाई चाहिँ स्वर्गीय राज्यमा नपुगेसम्म सुरक्षित राखिराख्न सक्नुहुन्छ भन्ने पनि अध्ययन गरे आज सुरक्षित राख्न सक्नुहुन्छ भोलि तर कहिलेसम्म बाइबलमा पाउँछौ ख्रिस्टको उपस्थितिमा नपुगेसम्म परमेश्वरको उपस्थितिमा खडा नभएसम्म नै हामीलाई सुरक्षित राखिरहनुहुन्छ। अनि त्यसैले यो महत्वपूर्ण शिक्षामा हामी यो पाउँछौ कि हामीलाई परमेश्वरले नै बचाउनु पर्छ, उहाँले नै बचाउनुहुन्छ। तर यो कुरा साँचो हो कि होइन? एउटा विश्वासीले विश्वासयोग्य जीवन यापन गर्दै प्रभुलाई खुशी पार्ने असल कामहरू गरेर नै एउटा विश्वासीले आफ्नो प्राणलाई सुरक्षित राख्ने जिम्मेवारी विश्वासीको हो। बुझ्नुभयो कि बुझ्नु? एउटा विश्वासीले आफ्नो प्राणलाई सुरक्षित राख्न उसले प्रभुलाई खुशी पार्दै असल कामहरू गर्दै विश्वासयोग्य हुँदै यो गरिरह्यो भने मात्रै ऊ सुरक्षित रहन्छ। ठिक कि बेटी? ठिक हो बेटी? हो। यदि हाम्रो विश्वासयोग्यताले नै हामी सुरक्षित रहने हो,
हाम्रो विश्वासयोग्यता त सिद्ध हुनु पर्यो। तर के सिद्ध विश्वासयोग्यता हाम्रो छ? छैन। धेरैचोटि हामी फेल खान्छ।
प्रभुका ज्यादै असल जनहरू बाइबलमा पनि उनीहरू पनि फेल खाएको देख्छ।
त्यसैले तर अर्कोतिर यो पनि हामीले बुझ्नुपर्छ, म चाहिँ परमेश्वरकै शक्तिले पल पलमा बचाइराखेको छु, त्यसैले म प्रभुप्रति ज्यादै धन्यवादी छु।
प्रभु तपाईँले मलाई पल पलमा सुरक्षा दिनु रहनु भएकोमा धन्यवाद छ। अनि म यो विश्वासयोग्य जीवन यापन गर्दै उहाँको दृष्टिमा मन पर्दो कामहरू गर्ने इच्छा म गर्छु।
अनि प्रभुलाई चाहिँ उहाँले दिनुभएको यो पूर्ण मुक्तिका निम्ति उहाँलाई धन्यवाद चढाउँछु।
यो चाहिँ साँचो, उहाँले मलाई सुरक्षित गरिरहनुहुन्छ अनि म पनि प्रभुमा धन्यवादी हुँदै
दिन दिन चाहिँ विश्वासयोग्य जीवन जिउनको लागि चाहिँ उहाँलाई खुसी पार्ने प्रयास गर्दै हिँड्छु। अनि यो चाहिँ बढ्दै बढ्दै जाने क्रम। हामी नयाँ जन्मेको बालक चाहिँ सुरुमा बिस्तारै अघि बढ्न थाल्छौँ, हिँड्न थाल्छौँ, अनि अझ झन् उहाँलाई चिन्दै जान्छौँ, अझ हाम्रो खुट्टा दरिलोसँग टेकिन्छ। सुरुमा बच्चामा हिँड्न खोज्दा त धेरैचोटि लड्छ, तर प्रभुले फेरि उठाउनुहुन्छ, पूर्ण रूपमा हामीलाई लडेर लडेको लडाई हुनदेखि बचाउनुहुन्छ उहाँले।
त्यसैले उहाँलाई हामीलाई सिकाउँदै सिकाउँदै हामी झन् झन् विश्वासयोग्य,
झन् झन् उहाँलाई खुसी पार्ने, झन् झन् उहाँको सेवा गर्दै जाने क्रम चाहिँ हुन्छ एउटा साँचो विश्वासीको जीवनमा। तर हाम्रो विश्वासयोग्यता सिद्ध छैन, त्यसैले सुरक्षित राख्नु चाहिँ हाम्रो आफ्नो विश्वासयोग्यताले नभई प्रभुको शक्तिले हो। जुन पहिलो पत्र 1:5, परमेश्वरले मलाई आफ्नो अनुग्रहले बचाउनु भएको छ र आफ्नो अनुग्रहले बचाइराख्नु भएको छ अनि म एक दिन परमेश्वरकै अनुग्रहले स्वर्गमा पुग्नेछु। यो साँचो हो, हामी स्वर्गमा पुग्ने हाम्रो आफ्नो विश्वासयोग्यताले हो। हामी विश्वासयोग्य हुनुपर्छ, जसको फलस्वरूप हामीलाई इनाम दिनेछ र पावलले भने मलाई धार्मिकताको मुकुट मिल्नेछ। तर स्वर्गमा पुर्याउने चाहिँ परमेश्वरको अनुग्रहले, परमेश्वरले मलाई आफ्नो अनुग्रहले बचाइराख्नु भएको छ, तर मैले आफ्नै असल कामहरू आफ्नै धार्मिकताको कामहरूद्वारा आफूलाई बचाइराख्न पर्छ भन्ने ठिक हो कि होइन? ठिक हो। परमेश्वरले अनुग्रहले चाहिँ मलाई सत्यमा मुक्ति दिनुभयो, अब मेरै आफ्नो असल कामहरू र धार्मिकताको कामहरूले मैले आफूलाई बचाइराख्नुपर्छ। ठिक हो कि बेठिक हो? यो बेठिक हो। हाम्रो आफ्नै असल कामहरू र धार्मिकताले आफूलाई बचाइराख्ने जिम्मेवारी हाम्रो हो भन्दा हामीले कहिले पनि चुक्नु भएन, तर हामी त चुक्छौँ। साँचो गरी मुक्ति पाएपछि पनि धेरै पटक चुक्छौँ, बेठिक सोच्छौँ, बेठिक गर्छौँ, बेठिक बोल्छौँ। सिद्ध रूपमा हामी आफैले आफूलाई बचाइराख्न सक्ने होइन। त्यसैले प्रभु येशूले नै हामीलाई आफ्नो शक्तिले बचाइराख्नुहुन्छ, उहाँले आफ्नै अनुग्रहले हामीलाई बचाइराख्नुहुन्छ अनि हामी चाहिँ उहाँलाई खुसी पार्न उहाँ हाम्रो मुक्तिदाता प्रभु भएकोले उहाँलाई साटोमा प्रेम गर्दै चाहिँ हामी उहाँलाई सेवा गर्दै हिँड्छौँ। तर हाम्रो विश्वासयोग्यता, हाम्रो सेवा, असल कामहरू सबै चाहिँ सिद्ध छ। हामी स्वर्ग नपुगेसम्म हामी सिद्ध हुँदैन, तर हामी झन् झन् सिद्ध चाहिँ हुँदै गइरहेका हुन्छौँ यो विश्वासी जीवन। मुक्ति पाएको दिनभन्दा भोलि अनि पर्सि निरन्तर परिवर्तन हुँदै जानुपर्छ। तर त्यो भन्नेमा के एउटा विश्वासीले यसो भन्छ होला, अब परमेश्वरले मलाई बचाउनु भएकोले र उहाँले नै मलाई बचाइराख्नु भएकोले अब म जस्तैसुकै जीवनयापन गर्न पनि सक्छु, अब मैले आफू खुसी गरे हुन्छ, म सुरक्षित भएको हुनाले अबदेखि उसो मैले पाप गरेँ भने पनि केही फरक पर्दैन। के एउटा साँचो विश्वासीले यस्तो भन्छ होला, यो चाहिँ भन्दैन। साँचो विश्वासीले यसरी सोच्दैन, गर्दैन, गर्न चाहँदैन, उसलाई पापमा जिउने मन हुँदैन, किनभने उसले प्रभुको प्रेम बुझेको छ। ओहो, मेरै पापले प्रभु येशू ख्रीष्ट क्रुसमा दुःख भोग्नु पर्यो, अनि उसले यो बुझेको छ पाप कति घिनलाग्दो कुरा, अनि उसँग नयाँ स्वभाव भएकोले उसलाई भित्रबाट नै पाप प्रति घृणा हुन्छ। तैपनि उसको विश्वासको कमजोरीले, उसको आफ्नै विविध कमजोरीहरूले चाहिँ उसले चुक्न जान्छ, तर ऊ धेरै दुखित बन्छ, मैले जे गरे पनि हुन्छ भनेर कदापि जिउँदैन। अब परमेश्वरका भेडाहरू परमेश्वरको हातमा सदाका निम्ति सुरक्षित छन्, ठिक हो, ठिक हो, प्रभुले नै भन्नुभयो मेरो हातबाट कसैले खोसेर लैजान सक्दैन। अनि परमेश्वरका भेडाहरूले जहिले पनि गोठालोलाई पछ्याउँछन्, पछ्याउँछन्, यो पनि सत्य, मेरो भेडाहरूले मेरो स्वर सुन्छन् र मलाई पछ्याउँछन् भन्नुभएको छ। त्यसैले हामीले हेर्यौं कि एउटा विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ, किनभने ऊ परमेश्वरको शक्तिले सुरक्षित राखिएको हुन्छ। अब हामी अर्को बोला पनि हामी अध्ययन गर्नेछौँ, त्यो के भने 12 नम्बरमा ख्रीष्टले उसको निम्ति स्वर्गमा गरिरहनु भएको कामले गर्दा पनि एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ। अनि हिब्रू 7:25 फेरि पनि हामी पढौँ, अब यसलाई विशेष ध्यान गरेर हेर्नेछौँ, कसरी ख्रीष्टले अहिले एउटा विश्वासीको निम्ति एउटा काम गरिरहनु भएको छ अहिले नै, अनि त्यो कामले गर्दाखेरि पनि एउटा विश्वासी, एउटा साँचो विश्वासी अनन्तसम्म ख्रीष्टमा सुरक्षित हुन्छ। अनि यो पद पहिला पढौँ, यहाँ लेखेको छ, यसै कारण उहाँद्वारा जो जो परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ, किनकि तिनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैँ जीवित रहनुहुन्छ। त्यसैले यहाँ देख्छौँ कि ख्रीष्ट हाम्रो अन्तर्विन्ती गर्नुहुन्छ भन्ने सत्यता। प्रभु येशू ख्रीष्ट आज कहाँ हुनुहुन्छ? रोमी 8:34 पढ्नु, रोमी 8:34 येशू ख्रीष्ट आज कहाँ हुनुहुन्छ? रोमी 8:34 लेखेको छ, दण्डको आज्ञा दिने को हो? मर्नुहुने त ख्रीष्ट हुनुहुन्छ, तर झन् बौराइनु पनि भएको छ, जो परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ। त्यसैले प्रभु येशू ख्रीष्ट आज मर्नु भएर बौरी उठ्नु भएको 2000 वर्ष लगभग भइसक्यो, र त्यसपछि उहाँ स्वर्गमा उचालिनु भयो, र त्यो दिनदेखि आजसम्म उहाँ परमेश्वरको दाहिने हातपट्टि हुनुहुन्छ भनेको छ। अनि उहाँ त्यहाँ के गर्दै हुनुहुन्छ? यही 34 पदको बाँकी भागले भन्छ, जसले हाम्रा निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ। ख्रीष्टले पिताको दाहिने हातपट्टि बसेर के गर्दै हुनुहुन्छ? विश्वासीको निम्ति अन्तर्विन्ती गर्दै हुनुहुन्छ। यहाँ देख्छौ यो अन्तर्विन्ती उहाँले कसको निम्ति गर्दै हुनुहुन्छ? यहाँ भनेको छ हाम्रो निम्ति, भनेको साँचो विश्वासीको निम्ति अन्तर्विन्ती गर्दै हुनुहुन्छ। अनि हिब्रू 7:25 अघि हेरेका थियौँ, उहाँ विश्वासीहरूको निम्ति अन्तर्विन्ती गर्न सधैँ जीवित रहनुहुन्छ भनेर, अनि यो दुई ठाउँमा जुन अन्तर्विन्ती गर्नुहुन्छ भनेर लेखिएको छ, यो चाहिँ निरन्तर अन्तर्विन्ती गरिरहनुहुन्छ भन्ने अर्थमा छ। अन्तर्विन्ती गर्नुहुनेछ त्यो भविष्य हुन्थ्यो, अन्तर्विन्ती गर्नुभयो त्यो चाहिँ सिद्धिसक्यो, तर अन्तर्विन्ती गर्नुहुन्छ भनेको अहिले अहिले गरिरहनु भएको छ। अनि त्यसैले उहाँको अन्तर्विन्ती निरन्तर छ, अटुट छ। अनि यसको अर्थ हो चाहिँ कसैको निम्ति प्रार्थना गर्नु, कसैको पक्षमा बोलिदिनु, हाम्रो पक्षमा कोही बोलिदिनु भनेको ठुलो कुरा। तर यहाँ त एउटा मान्छे मात्र होइन, येशू ख्रीष्ट नै परमेश्वरको पुत्र हाम्रो निम्ति अन्तर्विन्ती गर्दै हुनुहुन्छ। हामीलाई याद छ पत्रुस प्रभुको 12 मध्ये एक चेला, ले प्रभुलाई कति पटक इन्कार गरेको थियो? तीन पटक, म उहाँलाई चिन्दिन भने। यो त प्रभुलाई नै इन्कार गर्ने काम भनेपछि उसले त पाप गर्यो, प्रभुलाई नै चिन्दिन भन्छ उसले तीन तीन पटक। तर हामी लुका 22 अध्यायमा के पाउँछौँ भने प्रभु येशूले अगाडिबाटै पत्रुसलाई यस्तो भन्नुभएको, उसले यो पाप पनि गर्नु अगाडि नै प्रभुलाई अगाडिबाटै थाहा हुन्छ हामीले कुन पाप कहिले गर्नेछ। अनि पत्रुसले प्रभुलाई इन्कार गर्नेछ भन्ने कुरा प्रभुलाई अगाडिबाटै थाहा थियो। अनि लुका 22:31 पदमा प्रभुले यसरी भन्नुभयो पत्रुसलाई अगाडिबाट, अनि प्रभुले भन्नुभयो, हे सिमोन, हेर गहुँ जस्तै निफन्नलाई शैतानले तिमीहरूलाई लिन चाहेको छ, तर मैले तिम्रो विश्वास नटुटोस् भनेर तिम्रा निम्ति के गरेको छु? प्रार्थना गरेको छु। अनि तिमी फर्केपछि, भनेपछि तिम्रो पापबाट तिमी फर्किनेछ, मैले तिम्रो लागि प्रार्थना गरेको कारण तिम्रो विश्वास टुट्ने छैन, अनि तिमी फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार, भनेको विश्वासीहरूलाई यो विश्वासमा बलियो पार। अनि हामीले यो कुरा भएको देख्छौँ किनभने पत्रुसले लेखेको हो नि त, पहिलो पत्रुस जुन पत्रुसले प्रभुलाई इन्कार गरे नि, उसले नै भन्छ अघिको अध्ययन हामीले गर्यौँ, यी विश्वासीहरू तिमीहरूलाई सुरक्षित राख्ने चाहिँ परमेश्वरको शक्तिले हो, जसरी मलाई पनि मेरो विश्वास नटुटोस् भनेर प्रभुले मलाई सुरक्षित राख्न अन्तर्विन्ती समेत गर्नुभयो। त्यसैले प्रभुले प्रार्थना गर्नु भयो पत्रुसको लागि, अनि यो प्रार्थनाको जवाफ मिल्यो त मिल्यो, प्रभुले गर्नुभयो सबै प्रार्थनाको जवाफ मिल्छ। प्रभुले पत्रुसको लागि तिम्रो विश्वास नटुटोस् भनेर म प्रार्थना गर्नेछु भन्नुभएको थियो, अनि त्यही नै भयो। पत्रुस हो लोट्यो तर केही समयको लागि, अनि फेरि उठ्यो। अनि युहन्ना 17 पनि पल्ट, युहन्ना 17 दिन युहन्ना 17 अध्याय, अनि यो पुरै अध्याय घर गएर पढ्नु अति राम्रो हुन्छ। अनि यो पुरै अध्यायमा के पाउँछ भने प्रभु येशु ख्रिस्ट हामी विश्वासीहरूको लागि प्रार्थना गर्नुभएको पाउँछ। कसरी प्रार्थना गर्नुहुन्छ ल जस्तो लाग्छ भने यो अध्याय पढ्छ, ख्रिस्ट हाम्रो महापुजारी भइकन हाम्रो निम्ति अन्तर बिन्ती गर्नुभएको, उहाँको अन्तर बिन्तीको प्रार्थनाको सुन्दर उदाहरण पाउँछ। अनि 17:1 कसको लागि यो प्रार्थना, यहाँ एक पदमा छ, येशूले यी कुराहरू बोल्नुभयो, आफ्नो आँखा स्वर्गतिर उठाउनु भयो र भन्नुभयो, हे पिता समय आइपुगेको छ, तपाईँका पुत्रको महिमा गर्नुहोस् र तपाईँका पुत्रले पनि तपाईँको महिमा गर्यो। त्यसैले यहाँ अन्तर्विन्ती गर्ने व्यक्ति चाहिँ प्रभु येशू हुनुहुन्छ। अनि उहाँ कोसँग प्रार्थना गर्नुहुन्छ प्रभु येशू, यहाँ एक अध्यायको एक पद के अरे 17:1 पाउँछौँ, हे पिता भनेर प्रार्थना गर्नुहुन्छ। त्यसैले येशू ख्रिस्ट पितासँग अन्तर्विन्ती गर्नुहुन्छ। अनि यहाँभरि तपाईँले पाउनुहुन्छ जस्तो कि 5 अनि हे पिता भनेर प्रार्थना गरिदिनुहुन्छ। अनि 11 पनि, अनि अब उसो म संसारमा हुँदिन तर तिनीहरू चाहिँ संसारमा हुन्छन् अनि म तपाईँ कहाँ आउँछु, पवित्र पिता भनेर पितासँग प्रार्थना गरिदिनुहुन्छ। अनि यो प्रार्थनामा ख्रिस्टले कसका निम्ति अन्तर्विन्ती गर्नुभयो, विश्वास गर्नेहरूका निम्ति हो कि विश्वास नगर्नेहरूका निम्ति हो? ठिक है, 9 यहाँ छ, म तिनीहरूका निम्ति प्रार्थना गर्दछु। कसका निम्ति? म यस संसारका निम्ति प्रार्थना गर्दिन, अविश्वासीहरूको निम्ति होइन, तर तिनीहरूका निम्ति जसलाई तपाईँले मलाई दिनुभएको छ, किनकि तिनीहरू तपाईँकै हुन्। अनि प्रभु येशूले के भनेर प्रार्थना गर्नुहुन्छ भने यो तपाईँको जनहरूलाई विश्वासीहरूलाई रक्षा गर्नुहोस् भनेर प्रार्थना गर्नुहुन्छ। यो प्रार्थना चाहिँ उहाँले कहाँ गर्नुहुन्छ भने 15 हामी पाउँछौँ, 15 पढौँ, तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिमीहरूलाई दुष्टबाट रक्षा गर्नुहोस् भनी प्रार्थना गर्दछु। अनि प्रभु येशूले जब यो दुष्टबाट रक्षा गर्नुहोस् भनेर प्रार्थना गर्दछु भन्नुभएको छ नि, यो के भने, यो दुष्टबाट भन्नाले त्यो एउटा व्यक्तिबाट रक्षा गर्नुस् भन्नुभएको अर्थ छ, नेपालीमा त्यति स्पष्ट छैन, त्यो दुष्टबाट भनेर अनुवाद पनि गर्न सकिन्थ्यो, अझ स्पष्ट छ, भन्नेको मतलब त्यो शैतानबाट रक्षा गर्नुहोस् भनेर प्रार्थना गर्नुहोस्। यसबाट देख्छौँ कि शैतान जहिले पनि हामीलाई नष्ट गर्न चाहन्छ, तर प्रभु निरन्तर प्रार्थना गरिरहनु भएको छ कि हामीलाई शैतानबाट रक्षा गरियोस् भनेर। अनि प्रभुको सबै प्रार्थनाहरूको जवाब हुन्छ, त्यसैले यो प्रार्थनाको जवाब फलस्वरूप हामी पनि शैतानबाट रक्षा गरिनेछौँ। यदि प्रभु यीशुले हाम्रो लागि प्रार्थना गर्न छोड्नु भयो भने के हुन्छ होला? हामीलाई प्रभु यीशुले एकछिन पनि हामीलाई प्रार्थना गर्न छोड्नु भयो भने के हुन्छ होला? त्यही क्षणमा शैतानले हामीलाई नष्ट गर्न सक्छ। तर के प्रभु यीशुले हामीलाई कुनै क्षण प्रार्थना गर्न छोड्नुहुन्छ होला? छोड्नु, किनभने हामीले अघि पढ्यो कि उहाँ अन्तर्विन्ती गर्नुहुन्छ वर्तमान काल अर्थात् निरन्तर प्रार्थना गर्नुहुन्छ। अनि त्यसैले एउटा विश्वासी जनले आफ्नो मुक्ति गुमाउन सम्भव छ होला त? छैन, उसले मुक्ति गुमाउन सक्दैन। पहिले हुन अब एक अध्यायमा पनि पल्ट ख्रिस्ट हाम्रो अन्त्य बिन्ती गर्नुहुन्छ भनेर त हेऱ्यौँ पिताको दाहिने हातपट्टि बसेर, तर अर्को काम पनि छ, पिताको दाहिने हातपट्टि बसेर उहाँ हाम्रो वकिल पनि हुनुहुन्छ भने वकिल। पहिले हुन एक अध्यायको 8 दुई अध्यायको 2 पदसम्म हामी अध्ययन गरौँ। पहिला त एउटा प्रश्न छ, एउटा विश्वासीले यसो भन्न मिल्छ कि मिल्दैन? मसँग अब पाप छैन भन्न मिल्छ? यहाँ 8 पदमा हेरौँ न, यदि त्यसो भन्छ भन्दा के भनेछ 8 पद? हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामी आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। अनि अर्को कुरा है, एक त उसले मसँग पाप छैन भन्ने भन्न मिल्दैन, अर्थात् मसँग अब पापी स्वभावै छैन भन्न उसँग मिल्दैन। हो, उसले विश्वास गरेर मुक्ति पाएको छ, तर जुन आदमबाट पाएको एउटा पापी स्वभाव छ नि त्यो त छँदैछ। हामी स्वर्गमा नपुगेसम्म, प्रभु कहाँ नपुगेसम्म हाम्रो स्वभाव यहाँ भइरहन्छ। त्यसैले गर्दा त हो हामीलाई सङ्घर्ष हुन्छ, मुक्ति पाएपछि पनि हामीलाई चाहिँ पापतिर खिच्ने एउटा जरा छ यहाँभित्र आदमको स्वभाव। त्यसैले हामीले प्रभुमा भरोसा गर्दै परमेश्वरको वचन हाम्रो मनमा धेरै राख्दै संगतिमा लगातार राख्दै प्रार्थनामा लगातार लागिरहेकन हामी चाहिँ नयाँ स्वभावमा हिँड्न सक्छौँ। नयाँ स्वभावमा हिँड्नलाई नयाँ स्वभावलाई भोजन चाहिन्छ, खानेकुरा चाहिन्छ। पुरानो स्वभावले त पाप रुचाउँछ, तर नयाँ स्वभावमा हिँडिरहन हाम्रो जिम्मेवारी छ। तर कुरा के भने पापी स्वभाव त छँदैछ, हामी आज दिनभरि नयाँ स्वभावमा हिँडिरहे पनि पापी स्वभाव त्यहाँ बसिरहेछ। त्यसबाट छुटकारा चाहिँ दिइएको छ, तर जहिले पनि खतरा छ के छ भने त्यो पुरानो स्वभावमा फेरि फर्किन सक्छ, त्यही समयको लागि मात्र भए पनि फर्किन सक्छ। त्यसैले अर्को कुरा के भने, एक त हामीसँग पाप छँदैछ स्वभाव, दोस्रो चाहिँ एउटा विश्वासीले मैले पाप अब गरेकै छैन, मैले विश्वास गरेको दिनदेखि मैले कहिल्यै पाप गरेको छैन भन्न सक्छ? सक्दैन भन्ने छ। यहाँ 10 पदमा त्यो कुरा लेखेको छ, हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट तुल्याउँछौँ, उहाँको वचन हामीमा छैन। अनि यो प्रिय भाइ बहिनीहरू, यो सबै विश्वासीको विषयमा लेखेको, यो यौन्नाको पत्र छ नि, विश्वासीले लेखे, हामी जहाँ भनेछ नि विश्वासी कुरा गरे, विश्वासीले पनि मैले पाप गरेको छैन भनेर भन्न सक्दैन। आज धेरै झुटा शिक्षाहरू छन् क्यारिजमेटिकहरूले चाहिँ भन्छ कि एउटा यस्तो अनुभव हुन्छ, जुन अनुभव भएपछि हामी पूर्ण रूपमा चाहिँ शुद्ध गरिन्छौँ, पूर्ण रूपमा कहिले पनि हाम्रो पाप स्वभाव पनि हराएर जान्छ। त्यो साँचो हो नि, पहिले जुन एक वा सुन्नले देखाएको छ। अब अर्को प्रश्न, हामीले मुक्ति पाएर पनि हामीले एउटा पाप गर्यौँ, अनि त्यो पाप गरेपछि के हामीले फेरि अब मुक्ति पाउनलाई फेरि बिन्ती गर्नुपर्छ प्रभुसँग, फेरि मुक्ति हामीले पाउनुपर्छ, फेरि मुक्ति पाउनुपर्छ पाप गरेपछि? होइन, बास त्यो कुरा थाहा थाहा छ हामीलाई यहाँ नौ पदमा लेखेको छ यदि पाप गर्यो भने फेरि मुक्ति पाउनुपर्छ भनेको छ फेरि ग्रहण गर्नुपर्छ भनेको छ उहाँ आउनु हेर्दो त सधैँको लागि बस्छ नि त तर के हुन्छ भने विश्वासीले पाप गरेपछि उहाँले हामीलाई छोडेर जानुहुन्न तर उहाँ दुखित बन्नुहुन्छ र उहाँ दुखित गरेपछि हामी पनि दुखित बन्छ हुँदैन त्यस्तो घरमा केही गल्ती गर्यो बुवा आमा हामीसँग दुखित भएपछि हामी खुसी भइरहन सक्छौँ बुवा आमाको अनुहार अँध्यारो छ हामीप्रति हामी पनि दुखित बन्छौँ एक त गल्ती गरेर अर्को त बुवा मसँग दुखित हुनुभयो आमा मसँग अब रिसाउनु भएको छ त्यस्तै परमेश्वर पिता पनि दुखित बन्नुहुन्छ पवित्र आत्मा दुखित बन्नुहुन्छ र हामीलाई थाहा छ कि अब परमेश्वर र मेरो बिचमा केही गडबड भएको छ उहाँले हामीलाई छोडेर गएको छैन है तर उहाँसँग प्रार्थना गर्न माग्नुहोस् उहाँ र हाम्रो बिचमा चाहिँ सङ्गतिमा चाहिँ केही गोलमाल भएको छ सङ्गति चाहिँ टुटेको छ सम्बन्ध टुटेको छैन उहाँ पिता नै हो उहाँको छोराछोरी नै हो तर सङ्गति चाहिँ टुटेको छ अनि यो सङ्गतिलाई चाहिँ हामीले फेरि जोडिहाल्नुपर्छ फेरि मुक्ति पाउने होइन यो फेरि सम्बन्ध जोड्नुपर्ने होइन फेरि म परमेश्वरको छोरा बन्नुपर्छ भन्ने होइन सबैको लागि छोरा हो तर छोरा चाहिँ अब बुवासँग गएर कुरा मिलाउनु पर्छ स्वीकार गर्नु पर्यो मैले पाप गरेँ प्रभु भने त्यही कुरा नौ पदमा लेखेको छ पढौँ हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हामीले गर्नुपर्ने काम यति हामीले आफ्नो पाप स्वीकार गर्यौँ स्वीकार गर्नु भने के हो प्रभुसँग सहमत मैले जे गरेँ बोलेँ सोचेँ त्यो गलत थियो पाप थियो भनेर आफैलाई जाँच्नु आफैलाई चाहिँ इन्साफ गर्नु आफैलाई न्याय गर्नु एक प्रकार म गल्ती गरेँ म दोषी भनेर अनि प्रभुले चाहिँ के गर्नुहुन्छ तुरन्त क्षमा दिनुहुन्छ तुरन्त पाँच मिनट पर्खिनु पर्छ यदि हामीले साँचो गरी आफ्नो गल्ती स्वीकार गरेन अनि यो पाप स्वीकार चाहिँ कस्तो हो भने यो पाप हामी कहिले पनि गर्न चाहँदैनौँ फेरि दोहोऱ्याउन चाहँदैनौँ भन्ने इच्छा साथ हुनुपर्छ अब स्वीकार गरौँ भने पाँच मिनटपछि म फेरि गर्छु भन्ने त्यो साँचो स्वीकार होइन हामीले त्याग्ने इच्छा गर्दै उहाँ कहाँ स्वीकार गर्दछौँ होला फेरि दोहोऱ्याउँला हाम्रो कमजोरी तपनि फेरि पनि हामी स्वीकार गर्न सक्छौँ कतिपटक हामीलाई सिक्न समय लाग्छ तर हामी सिक्छौँ त्यसैले हामीले प्रभुको वचनसँग परमेश्वरसित सहमत हुँदै हाम्रो पापलाई यसरी स्वीकार गर्न सक्छौँ हो प्रभु तपाईँको दृष्टिमा मैले पाप गरेँ र यो दुष्टता गरेँ अनि यदि हामीले यसरी स्वीकार गर्यो भने प्रभुले चाहिँ दुईटा कुराहरू गरिदिनुहुन्छ अरे यस्तो प्रतिज्ञा दिनुभएको छ प्रतिज्ञा हो यो प्रतिज्ञा भनेर यहाँ चिन्ह लगाउन सकिन्छ शर्त छ हामीले स्वीकार गर्नुपर्छ अनि हामीले शर्त पुरा गर्यो भने उहाँको प्रतिज्ञा दुईटा छ एक चाहिँ के हो उहाँले हामीलाई हाम्रा पापहरू क्षमा गर्नुहुन्छ एक जुन हामीले स्वीकार गर्यो जतिवटा पापहरू थियो एउटा दुईटा दसवटा उहाँले क्षमा गरिदिनुहुन्छ अनि दोस्रो कुरा भनेको छ र हामीलाई सबै अधर्मबाट शुद्ध पनि पार्नुहुन्छ हामीले पापहरू स्वीकार गर्दा जुन पाप हामीलाई थाहा छ त्यही त स्वीकार गर्छौँ हामीले थाहा नभएको त स्वीकार गर्न सक्छौँ सक्दैन थाहा भएको चाहिँ हामीले स्वीकार गर्नुपर्छ अनि जब स्वीकार गर्छौँ अनि कहिँ जुन हामीले थाहा नभइकन पनि अन्जानमा गरेको पापहरू पनि त्यो बेलामा के हुन्छ भने चाहिँ त्यो पनि शुद्ध हुन्छ जस्तो अझ म फेरि किनभने प्रभुले जहिले पनि हामीलाई शुद्ध राखेर मात्र हामीसँग सङ्गति गर्न सक्नुहुन्छ अब किन यस्तो लेख्नु भयो प्रभुले हामी चाहिँ पाप गरिरहोस् हारको जीवन जिइरहोस् भनेर यो लेखेको हो होइन पहिलो योभन्दा दुईको एकमा पढौँ हँ तिमीहरू पाप गर स्वीकार गर पाप गर स्वीकार गर भनेर हामीलाई चाहिँ यो पद लेखिएको होइन तर यो कारण लेखेको दुईको एक मेरा साना नानीहरू हो तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु पाप नगर भन्ने उद्देश्यले यो लेखेको हो अनि त्यसपछि लेखेको छ अनि कसैले पाप गर्यो भने के लेखेको छ उसले मुक्ति गुमाउँछ भने चाहिँ छैन यहाँ के लेखेको छ अनि कसैले पाप गर्यो भने पिताको साथमा हाम्रा एकजना वकिल हुनुहुन्छ अर्थात् धर्मी येशु ख्रीष्ट कति महत्त्वपूर्ण आशिषपूर्ण सत्यता हामीले पाप गर्यो भने हाम्रो एकजना वकिल हुनुहुन्छ। वकिल भने के हो? पक्षमा बोल्दिने, होइन, पक्षमा बोल्दिने। प्रभु यीशु नै यो वकिल हुनुहुन्छ, हाम्रो वकिल। अनि यहाँ भनेको छ वकिल हुनुहुनेछ भनेको छैन, वकिल हुनुहुन्थ्यो पनि भनेको छैन, वकिल हुनुहुन्छ, अहिले नै हाम्रो पक्षमा बोलिरहनु नि भइरहनुहुन्छ। यसको मतलब ख्रिस्ट हाम्रो वकिल हुन कहिले पनि छोड्नु हुँदैन। अब पुग्यो म तिम्रो वकिल हुन्न भनेर प्रभुले कहिले भन्नुहुन्न? तिम्रो पक्षमा म पितासँग बोल्दिनँ अबदेखि कहिले भन्नुहुन्न? उहाँ सधैँ रहिरहनुहुन्छ। अनि वकिल भनेको हामीलाई सहायता गर्न, हाम्रो पक्षमा हुन एउटा बोलाइएको व्यक्ति येशु ख्रिस्ट हुनुहुन्छ, हाम्रो सहायक। स्पष्ट बताएको छ उहाँ चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ हाम्रो वकिल। अब यो बुझ्नलाई केही कुराहरू हामी हेरौँ। जब एउटा विश्वासीले पाप गर्छ नि, तुरन्त एकजनाले हाम्रो दोष देखाउँछ भने उसको नाम के होला? प्रकाशको बाह्र अध्यायमा जान्छ। हामीले पाप जुन गर्यौँ, जुन कसैले नदेखे, कुनै विश्वासीलाई थाहा छैन, बुवा आमालाई पनि थाहा छैन, होइन, तर एकजनाले चाहिँ हाम्रो दोष देखाउने एकजना व्यक्ति छ, उसले देख्छ। त्यो को? प्रकाश 12:9-10 पदमा लेखेको छ, अनि त्यो ठुलो अजिङ्गर फ्याँकियो, डियाबोलोस र शैतान भनिने त्यो पुरानो साप, जसले सारा संसारलाई धोका दिन्छ, त्यो पृथ्वीमाथि फ्याँकियो र त्यो सँगै त्यसका दूतहरू फ्याँकिए। अब यहाँ कसो कुरा गरिएको छ भने शैतान, शैतान, अनि उसलाई डियाबोलोस पनि भनिएको छ। अनि डियाबोलोसको अर्थ के हो भने दोष लगाउने भन्ने अर्थ लाग्छ। शैतानको एउटा नाम डियाबोलोस हो, ग्रिक शब्द हो, जसको अर्थ चाहिँ दोष लगाउने, झुटो दोष लगाउने। अनि जब साथै हामी 10 पद पनि पढौँ यो शैतानले के गर्छ। अनि मैले स्वर्गमा यसो भन्दै गरेको एउटा ठुलो आवाज सुने, अब हाम्रा परमेश्वरका मुक्ति, शक्ति, राज्य र उहाँका ख्रिस्टको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ, जसले दिन रात हाम्रा परमेश्वरको सामु उनीहरूलाई दोष लगाउँथे। कसलाई दोष लगाउँथ्यो रे शैतानले? भाइहरू भनेछ, विश्वासीहरू। अनि उसले दोष कतिको लगाउँथ्यो भनेछ? दिन रात भनेछ। त्यसैले एउटा विश्वासीलाई दोष लगाउन ऊ एकदमै चाहन्छ, किनभने यदि उसले हामीलाई दोष लगाएर हामीलाई हाम्रो दोषको कारण हामीलाई दण्डमा पुर्याउन सक्यो भने हामी त नष्ट हुन्छ, हामी नरक जान्छ। अनि ऊ चाहिँ के गर्न खोजिरहेको छ? दोष लगाएर हामीलाई चाहिँ फ्याँक्न खोजिरहेको छ। अनि तर प्रभु येशु चाहिँ हाम्रो पक्षमा वकालत गर्नुहुन्छ, हाम्रो पक्षमा बोलिदिनुहुन्छ। कुरो के छ भने हामीले पाप गर्दा उसले लगाएको दोष साँचो हो कि झुटो? हामीले पाप गर्यौँ र उसले चाहिँ भन्यो यो प्रदेशले चाहिँ उसले यस्तो पाप गर्यो भनेर उसले दोष लगाएको, अनि मैले चाहिँ गल्ती नै गरेको थिएँ, पापै गरेको थिएँ भने उसको दोष साँचो हो कि झुटो? साँचो हो। कतिपटक उसले झुटो दोष पनि लगाउँछन्, जस्तो कि अय्युबलाई, तर कतिपटक उसले लगाएको दोष साँचो हुन्छ। यो दुःखको कुरा, किनभने हाम्रो पापले गर्दा। तर प्रभु येशूले हाम्रो पक्षमा यसरी बिन्ती गर्न सक्नुहुन्छ, हे धार्मिक पिता, म जान्दछु कि प्रदेशले पाप गरेको र परमेश्वरको वचनको अनज्ञाकारी भएको, तर त्यो पापको निम्ति म मरे। प्रभु येशूले अब यसो भन्न सक्नुहुन्छ, त्यो पापको निम्ति म मरे, जब म कलवरीको क्रुसमा उसको सट्टामा मरे, तपाईँमाथि के अरे ममाथि तपाईँको क्रोध नै सकिएको हुनाले, अनि मेरो रगतले सबै पापहरू बाट शुद्ध पार्ने हुनाले, हे मेरो पिता, तपाईँले यस विश्वासीलाई, प्रदेशलाई दण्ड दिनु पर्दैन, किनकि उसको सट्टामा मैले दण्ड भोगेँ भनेर प्रभु येशूले यसरी प्रार्थना गर्न सक्नुहुन्छ अनि गर्नुहुन्छ। भनेपछि शैतानले अरू के भन्न सक्छ? के भन्न सक्छ? के पनि भन्न सक्छ। उसको मुख चुप हुन्छ, त्यहाँबाट हिँड्नुपर्छ। प्रभु येशू ख्रिस्ट यदि क्रुसमा नमर्नु भएको भए यसरी हाम्रो निम्ति प्रार्थना गर्न सक्नुहुन्थ्यो? असम्भव। शैतानले भनेको साँचो हुन्थ्यो अनि हामीलाई नरकमा फ्याँक्नु पर्थ्यो। त्यसैले गर्दाखेरि प्रभु येशु ख्रीष्टको मृत्यु अनिवार्य छ। त्यही आधारमा नै उहाँले प्रार्थना गर्नुहुन्छ, अरू आधारमा नै, जुन कुरा पहिलो योहन्ना एकको साथमा हामी पाउँछौँ। पहिलो योहन्ना एकको साथमा हामीलाई यसरी पापबाट शुद्ध राखिराख्ने, बचाइराख्न सक्ने कारण के हो भने येशु ख्रीष्टको रगतको कारण। यहाँ पहिलो योहन्ना एकको साथमा लेखेको छ, तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एक अर्कासँग हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशु ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। एउटा विश्वासीले आफ्नो मुक्ति गुमाउनलाई त के हुनुपर्छ भने प्रभु येशु त्यो विश्वासीको वकिल हुन छाड्नुपर्छ, अनि मात्र उसले आफ्नो मुक्ति गुमाउन सक्छ। तर बाइबलले बताउँदछ कि कसैले पाप गर्यो भने पिताको साथमा हाम्रा एकजना को हुनुहुन्छ, वकिल हुनुहुन्छ, अर्थात् धर्मी येशु ख्रीष्ट। त्यसैले हामीले मुक्ति गुमाउन के सम्भव छ त? छैन, यदि साँचो मुक्ति पाएका छौँ भने हुँदैन। अब हामी दोस्रो समुएल एघार अध्यायमा पढ्छौँ, अनि तपाईँहरू घर गएर चाहिँ यो पुरै अध्याय राम्रोसँग पढ्नुहोस्, दोस्रो समुएल एघार पनि। तर अहिले यहाँ भएको एक दुईवटा कुराहरू हेर्नु छ, यहाँ चाहिँ दाउदले पाप गरेको उदाहरण, दुःख लाग्दो घटना छ। दाउदले एउटा ठुलो पाप गरे, अनि यसको बयान यहाँ पाउँछौ दोस्रो समय लेखारमा, उनले के पाप गरे। अब दोस्रो समयको एघारमा बयान छ, तर अब बाह्रौँ अध्यायमा जाउँ। बाह्रौँ अध्यायमा चाहिँ उनले दुईटा पाप गरेका, दुईटा दुष्ट कामहरू गरेको पाउँछ। नौ पदमा पढ, तर तैँले उहाँको दृष्टिमा जे खराब थियो त्यो गरेर किन परमप्रभुको वचनलाई तुच्छ ठानिस्? तैँले हित्ती उरियालाई तरवारले मारिस् र तैँले त्यसकी पत्नीलाई आफ्नी बनाउन लगिस्। एक त उसले हत्या गरेको थियो, उरिया मारियोस् भनेर उसलाई त्यो उसको सिपाहीलाई चाहिँ डरलाग्दो ठाउँमा उसलाई लगेर छोडिदिन आज्ञा दिएको थियो, त्यो हत्या थियो। दोस्रो चाहिँ त्यही उरियाको पत्नी बाथशेबालाई आफ्नो बनाएको थियो, यो व्यभिचार थियो। अनि तर दाउदले पछि गएर आफ्नो पाप साँच्चै गरी स्वीकार गरे, अनि यो हामी कहाँ पाउँछौँ? तेह्रौँ पदमा। तब दाउदले नतानलाई भने, मैले परमप्रभुको विरुद्धमा पाप गरे। अनि उसको यो स्वीकार चाहिँ भजन सङ्ग्रह एकाउन्नमा पनि पाइन्छ। भजन सङ्ग्रह एकाउन्नमा एकचोटि पल्टाउनुहोस् त, भजन सङ्ग्रह एकाउन्नमा दाउदले कसरी प्रार्थना गरे आफ्नो पाप स्वीकार गर्दा? भजन सङ्ग्रह एकाउन्न, के उनले यसरी पाप गरे? बाह्रौँ पदमा यसो हेर्नुहोस् त, के उनले यसरी भने, तपाईँको मुक्ति मलाई फेरि दिनुहोस् भने उनले भनेन, तपाईँको मुक्ति मलाई फेरि दिनुहोस् भनेन। तर उनले के भन्यो भने, तपाईँको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्। मुक्ति उसले गुमाउँदैन भनेर थाहा, तर उसले के गुमाएको थियो भने मुक्तिको आनन्द, ऊ खुसी थिएन। मुक्ति भए पनि खुसी नहुन, किनभने मुक्तिदाता नै हामीसँग खुसी हुनुहुन्न जब हामीले पाप गर्छौँ। दाउदले भने, तपाईँको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्। दाउदले मुक्ति गुमाएका थिएनन्, मुक्तिको आनन्द गुमाएका थिए। एउटा विश्वासीले पनि आफ्नो मुक्तिको आनन्द अनुभव गरिरहनु पर्छ। हामीले साँचो मुक्ति पाएको छ भने हामी मुक्तिमा आनन्द भइरहेको चाहन्छौँ। यदि मुक्तिको आनन्द हामीसँग छैन भने त्यसको अर्थ के हो? कहीँ न कहीँ हाम्रो जीवनमा पाप गरेको छ, हामीले स्वीकार गर्नुपर्ने त्यहाँ पाप छ। अनि हामीले यसरी प्रार्थना गर्न सक्छौँ, भजन सङ्ग्रह 139:23-24 पदमा लेखे जस्तै हामी यसरी भन्न सक्छौँ, भजन सङ्ग्रह 139:23 पदमा, हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरो चिन्ताहरूलाई, मेरो विचारहरूलाई जान्नुहोस्, हेर्नुहोस् ममा कुनै खराब चाल छ कि, ममा कुनै खराब छ कि, र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्। अनि भजन संग्रह 51 भजन संग्रह 32 पनि पढ्न राम्रो छ। जुन बेला हाम्रो जीवनमा मुक्तिको आनन्द छैन, हामी निराश छौँ भने कहीँ न कहीँ हामीले पाप गरेका छौँ। हुनसक्छ हामीले प्रभुमा भरोसा गर्न सट्टामा फिक्री गरिरहेका छौँ, फिक्री गर्नु पाप। हुनसक्छ हाम्रो सम्बन्ध कोही मान्छेसँग, कोही विश्वासीसँग बिग्रेको छ। हुनसक्छ हामीले कुनै गल्ती काम गरिरहेका छौँ। अनि प्रभुले देखाउनु भएपछि हामीले के गर्नुपर्छ? हामीले त्यो स्वीकार गर्नुपर्छ, त्यसलाई त्याग्नुपर्छ। त्यसैले हाम्रो अध्ययनमा हामीले के देख्यौँ? एउटा साँचो विश्वासी ख्रिस्टसँग, ख्रिस्टमा अनन्तसम्म सुरक्षित हुन्छ, किनकि प्रभु यीशु ख्रिस्ट उसको निम्ति अन्तर्विन्ती गर्नुहुन्छ, उसको वकिल हुनुहुन्छ। हामी प्रार्थना गरेर आजको वचनको लागि प्रभुलाई धन्यवाद छ।